कथा संसारमा स्वागत छ। हिमाली स्वरहरू रेडियो कार्यक्रमको एउटा प्रस्तुति यो हो कथा संसार। कथा संसारमा आज हामी कथाकार नगेन्द्र न्यौपानेको कथा सागर तरेपछि प्रस्तुत गर्दैछौँ। यो कथा हामीले नगेन्द्र न्यौपानेको कथा संग्रह अन्तिम घुर्कोबाट साभार गरेका हौँ।
यो कथाको पहिलो भाग हो।
चारैतिरबाट सरकारी सेनाले घेरिएका छापामारहरूलाई कि त आत्मसमर्पण गर्नुपर्थ्यो कि त मृत्युवरण, तर ती दुईमध्ये कुनै पनि पक्ष मान्न होजे तयार थिएन। ऊ आफ्नो निर्णयमा डगमगाउन चाहँदैनथ्यो। मृत्यु नै किन लिन नपरोस् ऊ भिड्न चाहन्थ्यो। यता फ्रान्सिस्को र अन्य साथीहरूलाई होजेको निर्णय मन परेको थिएन। उनीहरू उसको निर्णय फिर्ता गर्न दबाब दिइरहेका थिए। उनीहरू भाग्न चाहन्थे।
के गर्ने भयो त कमान्डर?
होजेलाई नजिकै आएर फ्रान्सिस्कोले सोध्यो।
त्यो पनि सोध्ने कुरा हो? बरु आफू आफूमा काटाकाट गरेर मरौँला, तर सरकारी सेनासँग घुँडा टेक्ने कुरा चाहिँ आउँदैन, बुझ्नुभयो?
होजे जङ्गिएर बोल्यो। दुई वर्ष अगाडि मात्र होजेलाई केन्द्रीय समितिले क्युबाको उत्तर पश्चिम क्षेत्र मातान्जाको कमान्डर बनाएर पठाएको हो। उसमा रहेको अदम्य साहस र आक्रामक शैली अनुरूप होजे त्यो क्षेत्रमा अनुकूल छ भन्ने केन्द्रलाई पूर्ण विश्वास थियो। तर होजेको सरुवासँगै सरकारले पनि आफ्नो रणनीतिमा परिवर्तन गर्यो। भयभरको शक्ति त्यतै एकत्रित गर्न थाल्यो।
तर के गर्नु, दक्षिणी कमान्डर एन्टोनी पनि हस्केको जस्तो छ। आफूहरू पुरा तयार नभई एकैचोटि आगाको लप्कासँग जाइ लाग्दा डढेर खरानी पो भइन्छ कि भनेर केन्द्रीय समितिमा जानकारी गराइसकेको छ रे। त्यो युद्धसँग भाग्छ भने भागोस्, मलाई चाहिँ पीठ फर्काउन आउँदैन। म त एक्लै भए पनि लड्छु, फेरि युद्धसँग डराउँदै हिँड्ने हो भने यत्रो तयारी किन नि?
हेर्नुहोस्, सरकारी सेनाले साल्भा खोलो काटिसके रे। भोलि साँझसम्म हामीले एउटा न एउटा निर्णय गर्नै पर्छ, जाइ लाग्ने कि भाग्ने। शक्तिको प्रदर्शन गर्ने पनि एउटा बेला हुन्छ, समय अनुसार चल्नु पनि बडो बुद्धिमानी हो। मौकामा शत्रुलाई छक्काएर भाग्नु पनि सानो कुरो होइन। फ्रान्सिस्को खोजेलाई अत्याउँदै बोल्न थाल्यो।
म त शरीरमा एक थोपो रगत भइन्जेलसम्म लड्छु र आफ्ना साथीहरूलाई पनि अघि बढाउँछु। हेर, यो 40 वर्षको दौरानमा कति लासहरू हामीले नै गाड्यौँ, कति अपाङ्ग भए। त्यो चोटलाई अहिले यति सानो सानो धम्कीले नै बिर्सिदिने, यो त म कदापि मान्दिनँ।
हामीहरू हात्तीको अगाडि मुसो छौँ, यस अवस्थामा सरकारसँग भेट्दा भुटिनु बाहेक अरू केही हुँदैन। यस्तो दुस्साहस गर्नुभन्दा बरु,
फ्रान्सिस्कोले वाक्य पुरा गर्न सकेन। उपिचाइमा रोकियो र पुलुक्क होजेतिर हेऱ्यो।
बरु के?
बरु तपाईँ नै भन्नुहुन्थ्यो नि, अमेरिकाबाट सहयोग मिल्छ, बलिया कार्यकर्ता र अत्याधुनिक हात हतियार जम्मा भइसकेको छ भनेर।
फ्रान्सिस्कोको कुरोले होजे निकै बेर घोरियो। ऊ घोरिनुको मतलब थियो केही कुराको आशा गर्नु। क्युबाको यथार्थ र मानवीय पीडामा सहभागी हुन चाहनेहरू अमेरिकामा प्रशस्त थिए। उनीहरू क्युबामा नवीन फलको बीजारोपण गर्न चाहन्थे। यो अवस्थामा उनीहरूको सहानुभूति र सहयोगलाई परिमार्जित गर्नु नै होजेले बुद्धिमानी ठान्यो। त्यसैले बिना मेसो र बिना आधार आफू नाश हुन चाहेन र उसले सरकारी सेनासँग भिड्ने मनस्थितिमा परिवर्तन गर्यो।
अब तिमीहरूकै आँटमा मैले छाती फुलाएको थिएँ, अब तिमीहरू नै पछि हट्छौ भने म के भनौँ?
होजेको भनाइमा फ्रान्सिस्को मुसुक्क हाँस्यो। जुन हँसाइमा उसले भविष्य उज्यालो देख्यो, उसको बाँच्ने आशा बढ्दै गयो, किनकि यो लडाईँ जितिएला भनेर उसले सपनामा पनि चिताएको थिएन। त्यसैले उनीहरू अब सरकारी सेनासँग नलड्ने, बरु हात हतियार र जनशक्तिको चाँजो पाँजोका लागि अमेरिका जान तयार भए।
लौ, भोलि सबैजना आन्ध्र महासागरको किनारामा जम्मा हौ।
यति भन्दै होजे घरतिर लाग्यो र फ्रान्सिस्को क्याम्पतिर।
को हो त्यो यति राति
लगातार बाहिरबाट ढोका ढकढकाएको आवाज आएपछि डुबियाले भित्रबाट सोध्यो,
म हो जे तिम्रो श्रीमान।
तर लुबियाले यत्तिकैमा विश्वास गरिन, पक्कै पनि कसैको धोका हुन सक्छ। बिना जानकारी उसको श्रीमान किन आउँथ्यो, त्यसैले हत्तपत्त ढोका खोलिन।
लुबिया, ए लुबिया, ढोका खोल न।
लुबियाले ढोकाको कापतिर बिस्तारै आँखा नभन्दै नितृक्क भिजेको आफ्नो श्रीमान मधुरो ज्योतिमा देखियो। ढोका खोलिदिई होजे भित्र पस्यो।
किन, कहाँबाट यति राति बिना सूचना? हेर नितृक्क भिजेर।
लुबिया, हाम्रो पार्टीको निर्णय बद्लियो, हामीले आजै क्युबा छाड्नुपर्ने भयो। अब हामीहरू मजबुत र बलियो नभई युद्ध नगर्ने भन्ने माथिको आदेश आयो। पार्टी सङ्गठित बनाउन र हात हतियार व्यवस्थित गर्न हामीहरू अमेरिका जानुपर्ने भयो।
अमेरिका?
म त जान्न अमेरिका।
मैले त त्यति बेलै भनेको थिएँ, तपाईँको चिफ कमान्डरले हाम्रो झन्डा हवनाको दरबारमा नफरफराएसम्म हाम्रो सङ्घर्ष रोकिँदैन, यस्तो भगुवा विचार लिएर नआउ भनेर पर्नै दिएन। अहिले कसरी सही ठहरिएछ यो भगुवा विचार?
केन्द्रीय समितिले यस्तै निर्णय गर्यो। अब हामीमा सवाल जवाब गरेर के फाइदा भन त? बरु छुट्टो तयार गर, लुगा झोला ठिक पार, छोराहरू कहाँ सुतेका छन्?
अब के अमेरिका भागेर हवानाको राज्य गर्न सकिन्छ रे?
लुबियाको रिस अझै बढेन। ऊ व्यङ्ग्य गर्दै थचक्क बसे र फेरि भोलि,
लाछीहरू।
खोजे र लुबियाको भेट छापामार प्रशिक्षणमै भएको हो। दुवैमा यौवनको कौतूहल एकैचोटि ठेलम खेल गरेर जागृत भए पनि उनीहरूले कहिल्यै प्रशिक्षणको नियम मिचेर एक अर्काप्रतिको मोहनी स्वरूप देखाएनन्। दिन रातको कठोर परिश्रम र कडा नियम उनीहरूको पर्खाल बनिरह्यो। देखादेख र मौन प्रतिज्ञा बनाउनु बाहेक माथि जान सकेन। युद्धको दौरान केही काल बेग्लै मोर्चामा छुट्टिए पनि फेरि भेट हुन गयो। धेरै महिनापछि लुबियाको शरीरमा जवानीका चिन्हहरू निकै परिपक्व भइसकेका थिए। त्यसमा पहिरिएका सैनिक पोसाक र ओजस्वी तेजको आकर्षणले भोजेको मानसिकतामा ठुलो खैला भैला मचाइदियो। खदिलो जिउ, सलक्क परेको नाक, मिलेका ओठहरू मानौ अति कसरतले बनाएको प्रतिमा जस्ती। लुबियाको मनोहर रूपमा भोजे अझ लालायित हुन थाल्यो र एक दिन सङ्कोच मानी मानी विवाहको प्रस्ताव राख्यो। लुबियाले त्यसलाई आनाकानी गरिन, उनीहरू विवाह बन्धनमा बाँधिए। विवाहपछि जन्मिएका छोराहरूको ममताले लुबियालाई जङ्गल जान दिएन। उसले छापामार र आतंकको सोचाइ त्यागिदिए। युद्धपछिको कपोलकल्पित क्युबा भन्दा वास्तविक क्युबा श्रेयस्कर लाग्दै गयो। ऊ छोराहरूलाई यो विश्वास दिलाउन चाहन्थे कि जङ्गल र भूमिगत सङ्घर्षभन्दा शासक वर्गको मानसिकतामा परिवर्तन गराउनु नै ठुलो विजय हो र यही विजय चाहन्थे। त्यसैले अहिले आफ्नो श्रीमानले गरेको निर्णयमा उसलाई चित्त बुझेन। तर होजे कुनै हालतमा पनि लुबियाको कुरा सुन्ने पक्षमा थिएन। ऊ आफ्नो निर्णय बदल्न सक्दैन थियो।
युद्धमा धैर्य पनि गर्नुपर्छ। रेने, उलियो, उठ 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 उठ।
आफ्नो नाम सुन्नासाथ छोराहरू जराग जुरुक उठे। लुबियाले पनि योभन्दा बढी जिद्दी गर्न मनासिब छानिन र ऊ पनि अमेरिका जान तयार भए। त्यस अन्धकार रातमाथि लाटो कुसेराको भयानक क्रन्दन, छेवैको पोखरीबाट आएको ढाकुताको ट्यार ट्यार आवाज। होजेले आँगनको डिलबाट चारैतिर आँखा लगायो अनि सुनसान आवरणभित्र सुतेको क्युबाप्रति आदरपूर्वक शिर झुकायो। उसले सानो छोरालाई छातीमा च्याप्यो। लुबियाले ठुलो छोराको भाकुर समाउँदै आँगनबाट बाहिर निस्के। उनीहरू जङ्गलको बाटो लागे।
हामीहरू कहाँ जाने आमा?
केही बेर पछि ठुलो छोराले आमातिर सोध्यो।
अमेरिका।
किन? तर त्यसको उत्तर आमा बाबु दुवैबाट आएन। सायद उनीहरू चाहन्थे होला आफूहरूले भोगेको शास्ति आफ्ना सन्तानहरूले अनुभव नगरून्। लामो हिँडाइपछि उनीहरू आन्ध्र महासागरको किनारामा पुगे। छतल्किएको निलो पानी, पानीपाकि फैलिएका पीठका सुनका छालहरू अनि बतासिएका पानीका छिटाहरू। भोजेले धेरै बेरसम्म पानी माथिको क्षितिज हेरिरह्यो। आम फालेका पानीका लहरहरूमा आँखा लगाइरह्यो। एक एक गरेर अन्य यात्रुहरू पनि थपिँदै गए। मायामी र फ्लोरिडामा सम्पर्क भयो? भोजेलाई फ्रान्सिस्कोले बिस्तारै सोध्यो। सम्पर्क त भयो, तर हामीहरू त्यता जान लागेको निर्णयलाई त्यति राम्रो मानेनन्। भोजेले अध्यारो मुख लगाउँदै जवाफ दियो। फ्रान्सिस्को अर्काको आत्मा छाम्न सक्ने त्यति धेरै क्षमता नभए पनि भोजेको अनुहारमा देखिएको अध्यारोपनमा आफैले भोगेको जस्तो हीनता बोध पायो। जहाँ होजेलाई युद्धबाट भाग्न उसैले उकासेको थियो, यस अवस्थामा होजेलाई सान्त्वना दिनु र होजेको व्याकुलतामा सहभागी बन्नु उसले श्रेयस्कर ठान्यो र अलि गम्भीर भएर होजेलाई सुनायो। हाम्रो तागत हामीलाई थाहा छ। अमेरिकामा बसेर क्युबामा प्रजातन्त्र ल्याउन खोज्ने। यसबारे होजेले कुनै प्रतिक्रिया जनाएन। उसका आँखा समुद्रको पानीमा एकोरिरह्यो।
लौ 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 लौ, सबै तयार हुनु पर्यो, सबै तयार हुनु पर्यो, डुङ्गा आइपुग्यो, डुङ्गा आइपुग्यो।
बोटेको चर्को स्वर सुन्नासाथ सबै यात्रुहरू खैला बैला गर्दै डुङ्गातिर गए र सकभर आफै नियन्त्रित हुनुपर्ने दुई फुच्चे प्लास्टिकको डुङ्गामा ढल पलाउँदै चढे। सबै यात्रुहरूलाई डुङ्गामा बसाइसकेपछि बोटेले फेरि अर्को उर्दी गर्यो।
ल ल ल, सुन्नुहोस् सुन्नुहोस्, उत्तर पूर्वको बाटो लियो भने जासुसले पिछा पनि गर्न सक्छन्। सिधै उत्तरको बाटो जासुसबाट सुरक्षित छ, तर आँधी तुफानले समात्त पनि सक्छ। लौ भन्नुहोस्, कुन बाटो लिउँ?
अनुभवविहीन यात्रीहरूबाट तुरुन्त कुनै उत्तर आउन सकेन। बोटे फेरि टुँडोमा हात राखेर बोल्न थाले।
तर बिहानको मिरमिरे भन्दा पहिले पारी पुग्न सक्यो भने आँधीले नसमाउला पनि।
जताबाट जाँदा पनि हामीले आक्रमणको सामना गर्नुपर्छ भने जासुसको सामना भन्दा आँधी तुफानकै सामना गर्नु बेस। त्यसैले सिधै उत्तरको बाटो नै उत्तम। होजेले आफ्नो राय व्यक्त गर्यो। होजेको रायमा अरूले पनि समर्थन गरे।
हो हो हो, उत्तरकै बाटो जाउँ।
अब डुङ्गा द्रुत गतिमा बग्न थाल्यो अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाका लागि। जोड तोडका साथ सासै नफेरी उनीहरू हुत्तिँदै गए। दिन रातको कठोर सफरपछि पूर्वको पहिलो क्षितिज मुसुक्क हाँस्यो। मिरिमिरे बिहानी लोलाउँदै बिउँझ्यो। सन्त्रस्त वातावरणपछि एकाएक देखिएको शाश्वत सत्यप्रति सबैले खुसी प्रकट गरे र सबै रमाए।
अब त बाँच्यो ल है, अब त बाँच्यो। हेर हेर हेर, मैले एउटा प्लास्टिकको टुक्रा देखेँ। ओहो ऊ लगेर हेर हेर, मैले पनि एउटा चुरटको पट्टा नै देखेँ। लौ लौ लौ, ओहो हामी आयौँ हामी आयौँ हामी आयौँ।
जताततै हर्ष र आनन्द देखे, प्रसन्नता थियो। सबैले आफ्नो देखेका वस्तुहरूको नाम सुनाउन थाले।
ओहो मैले त
नजिकै देखिएको सुनौलो बादलको टुक्राले छोएको क्षितिज देख्दा किनारा आउन धेरै समय नलाग्ने देखियो। कोही जिउ हलुङ्गो बनाउँदै चुरोट सल्काउन लागे। केटाकेटीहरू बचे खुचेको चक्लेटको खोल च्यात्न थाले। सबैमा आफ्नो आफ्नो खुसी देखियो, आफ्नो आफ्नो हर्ष। अनायास डुङ्गा केही ढल फल्यो, तर विराट योजना र दिव्य सपना बोकेका यात्रीहरूले सुरुमा त्यो डुङ्गाको ढलफलाइप्रति केही वास्ता गरेनन्। तर डुङ्गा अधिक रूपमा ढलफलाउँदै गयो। चारैतिर जोरदार वायु सुसाउन थाल्यो। विशाल विशाल समुद्री छालहरू डुङ्गातिर हुत्तिन थाल्यो। हतप्रभ भएका यात्रुहरू आफू आफूमा गुटमुटिए। कोही भयभरको बल लगाएर डुङ्गाको बिट अट्ट्याउन थाले, तर आफूलाई बचाउन खोजिरहेको हर तरहको प्रयत्न सफल हुन सकेन। जमिनतिरबाट सुहुरिएर आएको तातो वायुले अमेरिकाको सपना बोकेका उनीहरूको डुङ्गा घपलक्क पल्टायो। डुङ्गाभित्र बसेका सबै यात्रुहरू डालोबाट मकै पोखिए जस्तो भर्र समुद्रमा पोखिए। अनि केही बेर छटपटिएका काला टाउकाहरू पानीमा डुब्दै उत्रदै डुब्दै उत्रदै गरेका देखिए र फेरि एकाएक हरा। त्यो अनकन्टार परिवेशमा कसैको ध्यान कसैप्रति जान सकेन, कसैले कसैलाई बचाउन सकेन, सबै समुद्रमा डुबे।
भर्खरै प्रस्तुत गर्यौं कथाकार नगेन्द्र न्यौपानेको कथा सागर तरेपछि। आज हामीले सागर तरेपछिको पहिलो भाग प्रस्तुत गर्यौं।
यो कथा हामीले नगेन्द्र न्यौपानेको कथा संग्रह अन्तिम घुटकोबाट साभार गरेका हौं। तपाईँ पनि कथा लेख्नुहुन्छ र आफ्नो कथा यसै गरी कथा संसारमा सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो कथाहरू पठाउनुहोस्। हामीलाई कथा पठाउने हाम्रो ठेगाना हो nepalireadio@gmail.com। कथा संसारको बारेमा आफ्नो प्रतिक्रियाहरू लेखी पठाउनुहोस् र हामीलाई अझै राम्रोसँग कथा भन्न सिकाउनुहोस्। कथा संसार सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अब अर्को कथा बोकेर अनि अर्को कार्यक्रम।
कथा संसारमा स्वागत छ। हिमाली स्वरहरू रेडियो कार्यक्रमको एउटा प्रस्तुति यो हो कथा संसार। कथा संसारमा आज हामी कथाकार नगेन्द्र न्यौपानेको कथा सागर तरेपछि प्रस्तुत गर्दैछौँ। यो कथा हामीले नगेन्द्र न्यौपानेको कथा संग्रह अन्तिम घुटकोबाट साभार गरेका हौँ।
यो कथाको दोस्रो तथा अन्तिम भाग हो।
सन्ध्याकालीन फ्लोरिडा दिनभरिको प्रचण्ड घामबाट बिस्तारै बिस्तारै सराउँदै थियो। शान्त वायु र त्यही शान्त वायुमा मिसिएको शिर शिर आवाजले कता कता सुमधुर सङ्गीत दिइरहेको भान हुन्थ्यो भने चिल्ला सडकहरूमा हत्तारिँदै दौडिरहेका गाडीहरूको ताँती देख्दा लाग्थ्यो फ्लोरिडालाई फुर्सद भन्ने कुरो थाहै छैन। सधैँ सामान्य रहने मायामीको एउटा अस्पतालको आकस्मिक कक्ष मानिसहरूले खचाखच भरियो। बिरामी भेट्न आउने र उद्धारकर्ताको दोहोरो लाइन, नर्स र डक्टरहरूको चापाचाप, एम्बुलेन्सको लामो साइरन। आज यहाँ ठुलै दुर्घटना भएको छ, निकै मानिसहरू हताहत भएका छन्। दाहिनेपट्टिको कुनाको एउटा बिरामीले आफ्नो आँखा बिस्तारै खोल्यो, केही बेर चारैतिर टाउको घुमायो अनि फेरि बन्द गर्यो। दुई तिनपल्ट यस्तै गरेको देखेपछि बिरामी गुरुवाले बिस्तारै कानमा जानकारी गरायो।
ओजे उस्तेड इस्ता इन अमेरिका यो सोई माथिम।
ओजे तिमी अमेरिकामा छौ र म मार्टिन हुँ। मार्टिन दुई वर्ष अगाडि मात्रै क्युबाबाट अमेरिका छिरेको थियो र उसैले मायामीमा क्युबालीको नेतृत्व गर्दै थियो। तर ओजे अझै पूर्ण रूपमा तङ्ग्रिसकेको थिएन। उसको चक्षु दृष्टि मलिन थियो भने दिमागी हालत न्यून अवस्थामा थियो। होजेका आँखा थिर्मिराए, जिउ थर्र काप्यो, वरिपरिका खाट र मानिसहरू बेतुरले दगुर्न थाले। होजेले पूर्ण आँखा र ओठ एकैचोटि बन्द गर्यो। निकै बेरपछि होजे फेरि बौलियो, चारैतिर वर्तमान देख्यो, सामुद्रिक छाल र त्यो छालले हुत्याएको ढुङ्गा सम्झ्यो अनि आलो पालो आफू अगाडि उभिएका मानिसहरू चिन्न खोज्यो। होजे तिमी अमेरिकामा छौ। फेरि माटिले दोहोऱ्यायो, तिमीहरू चढेको ढुङ्गा घोप्टिएछ, बलैले कसै कसैलाई माझीहरूले किनारा लगाएछन्। होजेले बिस्तारै माटितिर हेरेर टाउको तलमाथि हल्लायो। टाउको तलमाथि गर्नुको सङ्केत थियो, थाहा पाए। अनि उसले दायाँतिर देख्यो, लुबिया लुबिया लीला ओठ लिएर निक्लाम मुडो लडे जस्तै लडेकी थिए। डाक्टरहरू उसलाई सलाइन पानी र पाइप मिलाइरहेका थिए। अर्को बेडमा हेऱ्यो, पल्लो बेडमा हेऱ्यो, झन् पल्लो बेडमा हेऱ्यो, तर छोराहरूलाई पाउन सकेन। नाना तरहको शङ्का गर्दै मिश्रित मन मस्तिष्क लिएर बिस्तारै मार्टिनलाई सोध्यो, दोन्दे स्थान मिस्ली होस्, खै त मेरा छोराहरू? त्यसको उत्तर हम्मेसी त्यहाँ कसैले दिने आँट गरेन। वास्तविकता बाहिर ल्याउन सबै दकस मानिरहेका थिए, तर मार्टिनले धेरै बेर होजेलाई अँध्यारोमा राख्न चाहेन र भन्यो, छोराहरूलाई माझीहरूले बचाउन सकेनछन्। पुत्र वियोगमा होजेले घुप्लुक्क टाउको तल झार्यो र आँखाभरि आँसु पार्दै घुक्क घुक्क रुन थाल्यो। धेरै बेर रोएपछि आँसु पुस्दै फेरि मार्टिनलाई हेरेर सोध्यो, अनि फ्रान्सिस्को? ऊ पनि अब यो संसारमा छैन। त्यसपछि होजे धेरै बेरसम्म टोलाइयो। भोलिपल्ट अस्पतालको आँगन र चौर मानिसहरूले फेरि खचाखच भरियो। घाइतेहरूलाई हेर्न आउनेको भिड बढ्दै गयो। मूलद्वारमै एउटा 8-10 जनाको समूह ससम्मान पङ्क्तिबद्ध थियो। सबैका हातमा फुलका गुच्छा र माला अनि आत्मामा अनन्य सत्कार। सबैजना होजेको प्रतीक्षामा थिए। बेला बेलामा विरक्त हुँदै, बेला बेलामा प्रसन्न देखिँदै 4-5 जना मानिसका साथ होजे र उसकी श्रीमती बाहिर देखा परे। होजेको आगमनसँगै जोसका साथ आकाशै थर्कने गरी नारा लाग्यो,
होजे जिन्दाबाद, स्वतन्त्र क्युबा जिन्दाबाद, प्रजातन्त्र ल्याउँछौ ल्याउँछौ।
होजे दङ्ग पर्यो। उसको महानता चारैतिर फैलियो। एक एक गर्दै फुल गुच्छा लिँदै र हात मिलाउँदै अस्पताल परिसरबाट बाहिर निस्क्यो अनि मार्टिनको डेरातिर लाग्यो। पोलिटिकल एसाइलमको लागि केही दिन लाग्ने भयो। दिनभरि त्यसै बस्नुभन्दा यसो दिन काट्ने केही बाटो गर्ने पो हो कि? के दिन काट्ने बाटो? केही काम पो गर्ने हो कि भनेको? फ्लोरिडाको एउटा अग्लो भवन। त्यही भवनको भुइँतल्लाको पूर्वपट्टि विशाल कोठा। एक्कापट्टि लहरै कुर्सीहरू, अर्कापट्टि ओछ्यान मिलेका क्रमबद्ध खाटहरू। यो थियो अवैध तरिकाबाट अमेरिका छिरेका क्युबाले शरणार्थीको लागि भाडामा लिएको अस्थायी वासस्थान। अनि त्यही अस्थायी वासस्थानको एउटा कुर्सीमा बसेर मार्टिन जिब्रो चपाई चपाई होजेलाई अमेरिकामा बस्न आग्रह गरिरहेको थियो भने होजेमा लघुताभास थियो, उसलाई अमेरिकामा बस्ने मन थिएन।
भो, मलाई क्युबा जान दिउ, म क्युबासँगै भेट्छु र क्युबामै मर्छु।
होजेले आफ्नो डिपी छाडे, उसले अमेरिकामा काम गर्न चाहे। हिजो मात्रै क्यालिफोर्नियामा पनि सम्पर्क भएको थियो। त्यहाँ निकै मात्रामा हात हतियार जम्मा भइसकेको परे। नगद सङ्कलनमा पनि निकैले चाख देखाएका छन् रे। होजेले अहिले हतार नगर्नु भनेका छन्। केही महिना पर्खिँदा कसो होला? मार्टिनले फेरि अनुरोध। विश्वमा विभिन्न देशको उदाहरणबाट होजे युद्धलाई तुरुन्त सार्थकता दिन चाहन्थ्यो। निस्वार्थ र अदम्य साहस नै उसको हतियार थियो र त्यो हतियार चलाउन निकै हतारिएको थियो।
हेर्नुहोस्, विद्रोहमा टोलाएर बस्ने होइन, सशक्त हुनुपर्छ। यसरी सबै नै अमेरिकामा लुक्ने हो भने क्युबामा कहिले प्रजातन्त्र आउँछ?
एकातिर महत्त्वाकाङ्क्षाले भरिएको होजेको सोचाइ आकाशिँदै थियो भने अर्कातिर मार्टिन वास्तविक धरातलमा झार्न खोजिरहेको थियो। मार्टिनले क्युबालाई कहिल्यै झुकिसकेको हो र आफ्नो तौल पनि थाहा थियो। त्यसैले यो परिस्थितिमा होजेको युवा रगतलाई छिस्चाउनु नै उत्तम ठान्यो। यतिका वर्ष त सहेर बसियो भने अब 1-8 वर्ष सहँदा कति नै घट्ने हो र? त्यसमा पनि अब त विजय हाम्रै मुखमा छ र अहिल्यै अमेरिका नआउनु आइहाल्यो। धेरै बेरको छलफलपछि होजेले आफ्नो तार्किक ढङ्ग बदल्यो। अब यो अवस्थामा बढी हठी हुनुभन्दा नरम हुनु नै चाह्यो।
त्यो त हो, युद्ध छेड्नुभन्दा पहिले शत्रु पक्षको तौल अवश्य लिनै पर्छ।
के गर्ने त लुबिया? श्रीमतीको राय बुझ्न पुलुक्क लुबियातिर हेऱ्यो। जताततै वियोग नै वियोग खपेकी लुबियामा शून्यताभन्दा बाँकी के नै थियो? लोग्नीको प्रश्न सुनेपछि मेजबाट जुरुक्क उठी र झ्यालको पर्दा तानी। बाहिर निलो आकाशमुनि मायामी सहरको विशाल परिवेश देखियो।
त्यही परिवेशको दक्षिणपट्टि एउटा ठुलो मैदानमा उसका आँखा अडिए जहाँ आफ्नै छोराहरूका उमेरका केटाहरू चिच्चाई चिच्चाई फुटबल खेलिरहेका थिए, ज्यानै फालेर दौडिरहेका थिए। उसको वेदना असह्य भएर आयो, उसलाई सही सक्नु भएन। उसका आँखाबाट बर्र आँसु खस्यो अनि पीडा खप्दै आक्रोश पखे।
मैले भनेको मान्य भए म त अमेरिका नै नजाउँ भन्दै थिएँ नि, मेरो कुरो कसैले सुनेन, अब के को मुख देखाउन फर्किनु क्युबा?
होजेले श्रीमतीको आशय बुझ्यो। अब उसले योभन्दा बढी श्रीमतीको चित्त दुखाउन चाहेन, बरु अमेरिकामै नयाँ संसार बसाउन चाह्यो र मार्टिनतिर पुलुक्क हेऱ्यो। भाषा नबोली कस्तो काम पाइन्छ र यहाँ? होजेको अपत्यक्ष भनाई मार्टिनले प्रष्टसँग बुझ्यो। ऊ निकै खुसी भयो र हतारिँदै बोल्यो,
कामको चिन्ता नै नगर न, मैले काम गर्ने पेन्टिङ कम्पनीमा नै काम गरौँला हुन्न।
होजे पनि मार्टिनले काम गर्ने कम्पनीमा नै काम गर्ने भयो। जनवरी महिनाको शीतकालीन बिहान अमेरिकाका उत्तरी राज्यहरूलाई हिउँ र बरफले कचक्क किचे पनि फ्लोरिडा सग्लै थियो। प्रातकालीन चम्किला ताराहरू बाहेक पिलपिले ताराहरू आकाशबाट हराइसकेका छन्। वातावरण सफा छ। सधैँ जसो होजे पनि काममा जान तयार भयो। लुबिया पनि होजेका लागि दिउँसोको खाजा लिएर उभिए।
हजुरको अनुहार आज अलि खुस्रो देख्छु नि, सन्चो छैन कि कसो?
लुबियाले होजेतिर हेरेर प्रश्न गरे। होजेबाट तुरन्त प्रतिक्रिया आएन। उसकी श्रीमतीले वास्तविकता नै भनिरहेकी थिए। होजेको चम्किलो अनुहार फुस्रिँदै गएको थियो। सिंह जस्तो वन वन चाहेर शिकार गर्ने होजेलाई चिडियाखानाको स्याल जस्तो फलामको बारमा बस्न पटक्क मन थिएन। जब ऊ काममा जाने बेला हुन्थ्यो, आफ्नो निधारमा कसैले थुकेको अनुभव गर्थ्यो। सयौँ छापामारलाई कमान्डिङ गरेको होजेलाई मेलामा छुसी नाइकेको वचन छातीमा धसिएको पीडा महसुस गर्थ्यो। होजेबाट धेरै बेर प्रतिक्रिया नआएपछि लुबियाले फेरि सोधी,
सन्चो छैन भने आज नगए पनि हुन्छ नि?
अघिदेखि नै मेरो देब्रे आँखा पनि फरफराइरहेको छ।
कहाँ हुन्थ्यो? मार्टिन पनि फेरि मेरै गाडीमा जाने हो, ऊ आइसक्यो होला। हेर त कति बज्यो?
भित्ताको घडीतिर इसारा गर्दै लुबियालाई घडी हेर्न हरायो र आफू सिँढी ओर्लियो। सुनसान आँगन, पङ्क्तिबद्ध पार्किङ गरिएका गाडीका ताँतीहरू, दायाँ बायाँका गगनचुम्बी भवनहरूबाट आएको तेजिलो प्रकाश, भर्खरै बिउँदिँदै गरेको सहर। होजे बिस्तारै आफ्नो पार्किङ गरिएको गाडीतिर बढ्यो र चारैतिर हेऱ्यो, तर मार्टिन आइपुगेको थिएन। अनि ढोका खोलेर गाडीभित्र पस्यो र गाडीको इन्जिन ततायो। त्यसपछि गाडीबाट आएको सङ्गीतको धुनमा सुस्तरी उसका ओठहरू चल्न थाले। अनायास गाडीको दायाँ बायाँ दुई अपरिचित अश्वेतहरू देखा परे। उझस्कियो, उसले दुवैतिर पालै पालो हेऱ्यो। उनीहरू पनि होजेलाई हेरिरहेका थिए। केही बेरको दोहोरो हेराएपछि एउटा अश्वेतले गाडीको सिसामा ढक ढक गर्यो र होजेलाई बाहिर निस्कने सङ्केत गर्यो। तर अपरिचितहरूको अरोठ सजिलैसँग मान्न होजे तयार भएन। ऊ सुनेको नसुनै, देखेको नदेखे जस्तो गरेर सङ्गीतको तालमा जिउ हल्लाइरह्यो। तर कलुषित भावना लिएर आएका अश्वेतहरूलाई होजेको अटेरीपन मन परेन र उनीहरू होजेसँग झन् रिसाए। जोडले झ्यालको सिसामा हाने, तर होजेले टेर पुच्छरै लगाएन। अश्वेतहरू रिसले आगो बने र आफै ढोका तानेर होजेलाई बाहिर निकाले।
पर्स निकाल, पर्स निकाल भन्दै एउटाले होजेको शरीर थाम्न थाल्यो, अर्काले कञ्चटमा पेस्तोल तेर्सायो।
सयौँ छापामारको कमान्डर होजेले आज दुई कौडीका लुटेराहरूको पासोमा बेरिएकोमा आफूलाई अति लज्जित ठान्यो। बिना कसुर बेवकुफको अत्याचार चुप लागेर सहन सकेन।
के को पर्स? छैन मसँग पर्स सर।
होजे स्पेनिस भाषा मिसिएको अङ्ग्रेजीमा कड्केर बोल्यो, तर लुटेराहरूको चित्त बुझेन। झन् उसलाई लछार पछार पार्दै गुप्ताङ्ग र अन्डरवेयरतिर बेथितीले खोतल खातल पार्न थाले। घाँटी कर्याक कुरुक बटारिदिए। सुरुमा जति टुलु टुलु हेरी हेरी शरीर छामछुम गर्न दिए पनि पछिको अशिष्ट झङ्गल झुङ्गलले उसको रिसको सीमा नाग्यो, नेत्र बले र रगत उम्लियो। उसले पनि भयभरको बल लगाएर लुटेराहरूको नाकमा मुक्का बजाउन मात्रै के खोजेको थियो, उसको कञ्चटमा तेर्सिएको लुटेराहरूको पेस्तोल डाममा पड्क्यो। गोलीले होजेका आँखा थिरमिरिए। शरीर ढलपल ढलपल गर्दै वैशाख कोहरीले ढलेको रुख जस्तो गर्लाम्म भुइँमा पछारियो। उषाकालीन शान्त वातावरण नमिठो गरेर खलबलियो। खोजे बेसरी चिच्चायो, मरे मरे लुबिया, मलाई बचाओ, मलाई बचाओ। तर उसको चिच्चाहट लुबियाले सुनिन। केही बेरपछि मार्टिन आइपुग्यो र होजेलाई उठाउन प्रयत्न गर्यो, तर ऊ यो संसारमा थिएन। थियो त केवल उसको रगत लखपतिएको मुर्दा शरीर, अनि थियो हावामा उडिरहेको उसको प्रजातान्त्रिक क्युबाको सपना। सागर तरेपछि यो कथा हामीले नगेन्द्र न्यूपानेको कथा संग्रह अन्तिम घुटकोबाट सावार गरेका हौ। तपाईँ पनि कथा लेख्नुहुन्छ र आफ्नो कथा यसै गरी कथा संसारमा सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो कथाहरू पठाउनुहोस्। हामीलाई कथा पठाउने हाम्रो ठेगाना हो nepalireadio@gmail.com। कथा संसारको बारेमा आफ्नो प्रतिक्रियाहरू लेखी पठाउनुहोस् र हामीलाई अझै राम्रोसँग कथा भन्न सिकाउनुहोस्। कथा संसार सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अब अर्को कथा बोकेर हामी अर्को कार्यक्रममा आउनेछौँ।